वीर गोर्खाली भन्छन् काँतर हुनुभन्दा त मर्नु बेस, इट्स बेटर टु डाई देन टु बी अ कावर्ड. यो प्रसिद्ध नाराले गोर्खालीहरूको त्यो अदम्य त्यो भावनालाई राम्रोसँग प्रतिबिम्बित गर्छ. गोर्खालीहरू बहादुरी र वफादारीको लागि प्रसिद्ध छन्. कातर भएर बाँच्नु भन्दा बरु देशको लागि सहिद हुनु बेस केवल नारामा सीमित थिएन, यसले मूर्त रूप पनि लिएको थियो. वास्तवमै गोर्खालीहरू हिम्मतदार, बहादुरी र साहसी थिए. इतिहासको पाना पल्टाएर हामी हेर्न सक्छौँ. यसको एउटा बिब्लिकल भर्जन, बाइबलीय संस्करण पनि छ, जुन हामी फिलिपी 1:21 पदमा पाउँछौँ. सबैभन्दा साहसी प्रेरित पावलले यस्तो घोषणा गरेका छन्, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हो र मर्नु लाभ हो. सो एकातिर वीर गोर्खालीहरूको नारा छ, अर्कोतिर पावलको एउटा घोषणा छ. सो यी गोर्खालीहरू र पावल बीच के भिन्नता छ? गोर्खालीहरू आत्मकेन्द्रित छन् भने पावल ख्रिस्ट केन्द्रित छन्. गोर्खालीहरूको नारा व्यक्तिगत सम्मान र दृढतामा आधारित छ भने पावलको घोषणा ख्रिस्टमाथिको विश्वासमा आधारित छ. गोर्खालीहरू आफ्नै नाउँ कायम राख्न चाहन्छन् भने पावल ख्रिस्टको नाउँ कायम राख्न चाहन्छन्. गोर्खालीहरूको साहस प्राय आफूलाई अपराजय प्रमाणित गर्ने त्यो चाहनाबाट प्रेरित हुन्छ भने यसको विपरीत पावलको बहादुरी साहस ख्रिस्टलाई उच्च पार्ने परमेश्वरमाथिको भरोसाबाट प्रेरित छ. गोर्खालीहरूको विपरीत पावलले ख्रिस्टलाई उचाल्न चाहन्छन्. वास्तवमा ख्रिस्टियनहरूको एउटा सन्दर्भमा पनि यो कुरा सही हुन्छ. It's better to die than to be a coward. कातर हुनुभन्दा डर छेरुवा हुनुभन्दा त ख्रिस्टको निम्ति मर्नु बेस. पावल जस्तै हामी सबै ख्रिस्टियनहरू, अपवाद बिना ख्रिस्टको खातिर, सुसमाचारको खातिर यो साहसी जीवन जिउन बोलाइएको छौँ. परीक्षाको बिचमा विरोध, खेदो, गिल्ला, उपहास, मृत्युको बिचमा पनि. तर यदि इमान्दार हुने भने, हामी आफैसँग इमान्दार हुने भने, हामी प्राय आफूलाई कातर नै भेटाउँछौँ. प्राय हामी आफूलाई साहसी, हिम्मतदार, बहादुरी भन्दा पनि डरपोक नै भेटाइरहेको छौँ. हामी चुनौतीहरूमा पछि हट्छौँ र हामी विरोधको सामना गर्न डराउँछौँ. यदि तपाईँले आफ्नो जीवनमा यस्तै अनुभव गरिरहनु भएको छ भने, यदि ख्रिस्टियनको रूपमा तपाईँको अनुभव यस्तै भइरहेको छ भने, तपाईँ एक्लै हुनुहुन्न. यस कारण हामीले सोध्नुपर्ने प्रश्न भनेको, हामी बहादुरी छौँ कि हामी साहसी छौँ कि हामी कातर छौँ? यो होइन, तर हाम्रो डर, हाम्रो कमजोरी, हाम्रो सङ्कष्ट, विरोध, गिल्लाको बेलामा ख्रिस्टको निम्ति जिउने, ख्रिस्टको पछि लागिरहने यो साहस, यो हिम्मत कहाँबाट आउँछ? हामीले सोध्नुपर्ने प्रश्न यो. कष्टको बिचमा, खेदो, निन्दा, विरोधको बिचमा, सङ्कष्टको बिचमा, मृत्युको सामना गर्नु परे तापनि, यी सबैको बावजुद, यी सबै कुराको बिचमा ख्रिस्टको निम्ति साहस हामीलाई कहाँबाट आउँछ? वचन सङ्ग्रह 119:41-49 पदमा भजनकारले हामीलाई मार्गनिर्देशन गर्छन्. आउनुहोस् वचन सङ्ग्रह 149 पदलाई हामी पल्टाउँ. वचन सङ्ग्रह 149:41-48 पदसम्म यो खण्ड, तपाईँले भजन सङ्ग्रहको खण्ड 149:41 पदलाई 861 पृष्ठमा भेटाउन सक्नुहुन्छ बाइबलमा 861. भजनकारको उदाहरणबाट हामी सिक्नेछौँ. 41 पद. हे परम प्रभु, तपाईँको अचुक कृपा मलाई मिलोस् र तपाईँले प्रतिज्ञा गर्नुभएको उद्धार म कहाँ आओस्, तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईँको वचनमा भरोसा राख्दछु. सत्यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्, किनकि मैले तपाईँका नियमहरूमा आशा राखेको छु. म तपाईँको व्यवस्था सदा सर्वदा पालन गर्नेछु. म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईँका आदेशहरू खोजी निकालेको छु. म राजाहरूका समक्ष तपाईँका कानुनहरूको विषयमा बोल्नेछु, अनि म लाजमा पर्ने छैन. म तपाईँका आज्ञाहरूमा आनन्द मग्न हुन्छु, किनकि म तिनलाई प्रेम गर्दछु. मैले प्रेम गरेको तपाईँका आज्ञातिर मेरा हातहरू पसार्छु र तपाईँका विधिहरूमाथि मनन गर्दछु. भजनकारले यहाँनिर उसलाई उपहास गर्ने, उसलाई खेदो गर्ने, उनको गिल्ला गर्ने, उसलाई सताउनेको कारणले गर्दा कता कता डर उसले अनुभव गरिरहेको छ. तर त्यो डरले भजनकारलाई कुजो बनाउँदैन, त्यो डरले भजनकारलाई प्यारालाइज गर्दैन. बरु यो परिस्थितिले भजनकारलाई बिन्ती र सङ्कल्पसहित परमेश्वरतर्फ फर्कने बनाउँछ. र हजुर, तपाईँ आजको वचनको उद्धार लेख्दै हुनुहुन्छ भने दुईवटा कुरा लेख्नुहोस्, भजनकारको बिन्ती र दोस्रो सङ्कल्प. सो बिन्ती र सङ्कल्प. सो सङ्कष्टको समयमा परमेश्वरको सेवकको रूपमा अरूबाट गिल्लाको उसले त्यो खेदो सहिरहँदाखेरि, सतावन कष्टको सामना गरिरहँदाखेरि भजनकार परमेश्वरतर्फ फर्किन्छन् र परमेश्वरतर्फ फर्किँदै उसले बिन्ती गर्छन् र साथै सङ्कल्प पनि गर्छन्. सो बिन्ती, पहिलो बिन्ती, भजनकारले यहाँ उद्धारको निम्ति अथवा छुटकाराको निम्ति बिन्ती गर्छ. छुटकाराको निम्ति, उद्धारको निम्ति बिन्ती. पहिलो बिन्ती 41 पदमा हेर्नुहोस् न. हे परम प्रभु, तपाईँको अचुक कृपा मलाई मिलोस् र तपाईँले प्रतिज्ञा गर्नुभएको उद्धार म कहाँ आओस्. सो भजनकार आफ्नो सङ्कष्टमा, समस्यामा, विरोधीहरूद्वारा घेरिएको त्यो अवस्थामा प्रार्थनामा परमेश्वरतर्फ फर्कन्छन् र उद्धारको निम्ति बिन्ती गर्छन्. तपाईँले हेर्नुभयो यहाँनिर भजनकार मानिसहरूतर्फ, परिषदतर्फ, राजनीतितर्फ फर्किँदैन, परमेश्वरतर्फ फर्कन्छ. भजनकारको लागि परमेश्वर मात्र उनको सङ्कष्टमा सहारा हुनुहुन्छ. भजनकारले परमेश्वरसँग यहाँ उद्धारको निम्ति बिन्ती गर्छन्, तर धर्मीकरण वा पापबाट मुक्ति पाउने अर्थमा भजनकारले उद्धारको निम्ति बिन्ती गरिरहेका छैनन्, किनभने भजनकार पहिले नै परमेश्वरको सामु धर्मी ठहरिसकेका छन्. यो भजनकार आफ्नो प्राण गुमाउने वा परमेश्वरको क्रोधमा पर्ने त्यो डर अथवा जोखिममा परेर बिन्ती गरिरहेका छैनन्. परमेश्वरको दृष्टिमा भजनकार पहिले नै ख्रिस्टमा छन् र सुरक्षित छन्. यहाँ भजनकारले बिन्ती गरेको, खोजेको त्यो उद्धार भनेको परमेश्वरको वचनमा गरिएको प्रतिज्ञा अनुसार वर्तमान त्यो सङ्कष्टहरूबाटको अस्थायी छुटकारा हो, उद्धार हो. यसको अर्थ भजनकारको परिस्थिति ठिक छैन, अरू मानिसहरूले उसको विरोध गरिरहेको छ, अरू मानिसहरूले उसको उपहास गरिरहेको छ, अरू मानिसहरूले उसको खिसी गरिरहेको छ, गिल्ला गरिरहेको छ, उसलाई उडाइरहेको छ. यो समयमा भजनकार ती मानिसहरूतर्फ फर्किँदैन, उनीहरूलाई उत्तर दिनुपर्ने, उनीहरूलाई प्रतिक्रिया दिनुपर्ने त्यो उसले त्यो महसुस गर्दैन, तर परमेश्वरतर्फ फर्किन्छ. किनकि परमेश्वरले आफ्ना जनहरूको उद्धार गर्ने प्रतिज्ञा गर्नुभएको छ। पवित्र शास्त्रभरि नै आफ्ना मानिसहरूले सहायताको लागि पुकार्दा परमेश्वरले उनीहरूको उद्धार गर्नुहुनेछ भन्ने प्रतिज्ञा गरेको छ। उदाहरणको लागि भजन सङ्ग्रह 34:17 यस्तो लेखिएको छ, जब धार्मिक जनहरूले पुकार गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। सो भजनकारले सामना गर्नुपरेको त्यो समस्या, त्यो विरोधको त्यो खास प्रकृति ठ्याक्कै के भइरहेको थियो हामीलाई थाहा छैन, तर परमेश्वरका जनहरू विरुद्ध, परमेश्वरका सेवकहरू विरुद्ध आइपर्ने चुनौती, त्यो 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 उपहासहरू, त्यो त्यो खेदो अथवा आरोपहरू नयाँ होइनन् भन्ने कुरा हामीलाई थाहा छ। इट्स नट न्यू। निस्वार्थ भावले ख्रिस्टको सेवा गर्ने प्रेरितहरूमध्ये सबैभन्दा महान प्रेरित पावललाई विचार गर्नुहोस् न। तिनलाई सुसमाचारको लागि धेरै पटक थुनामा लाई हालिएको छ। पावलले धेरै परीक्षाहरू, धेरै कष्टहरू, कठिनाइहरू, भोक, प्यास, पिटाइ, तिरस्कार, आफ्नो उसको आफ्नै सेवकाइप्रतिको अभिप्राय बारे झुटो आरोपहरू, यी सबै उसले सहेका छन्। पावललाई मानिसहरूले व्यक्तिगत फाइदाको लागि सेवा गरिरहेको झुटो आरोप लगायो र कुनै ठोस प्रमाण बिना नै उनको चरित्र हत्या गरिएको छ। तैपनि पावलले आफ्ना पत्रहरूमा अनुग्रहपूर्ण तरिकाले जवाफ फर्काएका छन् र विरोधको बावजुद भक्तिको उदाहरण देखाएका छन्। आज पनि परमेश्वरका थुप्रै जनहरूले, थुप्रै विश्वासयोग्य वफादार सेवकहरूले यस्तै चुनौतीहरूको सामना गर्छन्। भजनकारले सामना गरेका थिए, पावलले सामना गरे, र आज धेरै क्रिस्चियन सेवकहरूले पनि विरोधहरूको, उपहासको, चुनौतीहरूको सामना गर्छन्। आज पनि परमेश्वरका सेवकहरूलाई, ख्रिस्टका सेवकहरूलाई अन्यायपूर्ण तरिकाले न्याय गरिन्छ र अक्सर पापमा जिइरहेका सांसारिक र शारीरिक मानिसहरूले तिनीहरूको विरोध गर्छन्। यदि भक्तिको जीवन जिउने व्यक्तिहरूले आरोपित सेवकहरूलाई प्रेमपूर्वक रूपमा सामना गरेको भए, तिनीहरूको लागि प्रार्थना गरिदिएको भए, उनीहरूसँग बसेर कुराकानी गरिदिए र उसलाई पश्चातपतेर डोराइदिएको भए कति राम्रो हुने थियो, तर अक्सर यस्तो हुँदैन। बरु मानिसहरू अक्सर अरूको न्याय गर्न र निन्दा गर्न हतार गर्छन्। मानिसहरू प्रायः ढुङ्गा उठाएर अरूलाई हान्न तयार छन्, हतार गर्छन्। हो, हामी अरूहरूको, अरूहरूले हामीप्रति गर्ने त्यो व्यवहारलाई, उनीहरूले हामीप्रति जनाउने प्रतिक्रियालाई, प्रत्युत्तरलाई हामी नियन्त्रण गर्न सक्दैनौँ, तर हामी उनीहरूप्रतिको हाम्रो प्रत्युत्तरलाई, उनीहरूप्रतिको हाम्रो व्यवहारलाई, प्रतिक्रियालाई नियन्त्रण गर्न सक्छौँ, जसरी भजनकारले गरेका छन्। हामी हाम्रो खेदो गर्नेहरूलाई कस्तो प्रतिक्रिया दिन्छौँ त्यसको छनौट हामी गर्न सक्छौँ। आफूमा त्यो अन्याय हुँदा वा आलोचना हुँदा प्रतिशोधी वा त्यो रक्षात्मक, आत्मरक्षक बन्न सजिलो छ। हामी आफूलाई जस्टिफाई गर्न खोज्छौँ, आफूलाई सत्य साबित गर्न हामी लागि पर्छौँ। तर भजनकारको उत्तर फरक छ, उसको तरिका फरक छ, उसले फरक उदाहरण यहाँ देखाएका छन्। भजनकार उद्धारको लागि परमेश्वरतर्फ फर्कन्छ। जसले उसको खेदो गरिरहेको छ, जसले उसको उपहास गरिरहेको छ, उनीहरूतर्फ ऊ आफूलाई क्लियर गर्नलाई फर्किरहेको छैन, आफूलाई सही साबित गर्न उनीहरूको पछि गइरहेको छैन, कमेन्ट्स आफ्टर कमेन्ट्स उसले त्यहाँनिर आफ्नो प्रतिक्रिया जनाइरहेको छैन, तर भजनकार सबै कुरा छोडेर परमेश्वरतर्फ फर्कन्छ। भजनकारले आफ्ना विरोधीहरू विरुद्ध प्रतिकार नगर्ने निर्णय गरे, बरु छुटकाराको लागि, उद्धारको लागि परमेश्वरतर्फ फर्के। प्रियहरू, हामीले सामना गर्नुपरेको हरेक समस्या, हरेक विरोध, यो मद्दतको लागि, सहायताको लागि प्रार्थनामा परमेश्वरतर्फ फर्किने र अवसर बन्नुपर्छ। भजनकारले परमेश्वरसँग उद्धारको निम्ति बिन्ती गर्छन्। तर तपाईँले देख्नुभयो यहाँनिर उनले आफ्नो बिन्ती कसरी अघि राख्छन्, प्रस्तुत गर्छन्। तपाईँले प्रतिज्ञा गर्नुभएको उद्धार मखा आओस् भन्नु अघि भजनकारले भन्छ, तपाईँको अचूक कृपा मलाई मिलोस्। सो भजनकारको बिन्तीको आधार परमेश्वरको अचुक कृपा हो, अर्थात् आफ्ना जनहरूप्रति उहाँको करारिय विश्वासयोग्य र अपरिवर्तनीय त्यो कृपा। भजनकारले परमेश्वरको छुटकारा, परमेश्वरबाट आउने उद्धार उसको आफ्नै योग्यताको आधारमा नभई परमेश्वरको कृपा र परमेश्वरको विश्वासयोग्यताको आधारमा उसले बुझेर बिन्ती गरिरहेको छ। प्रभुको जन जेम्स बोइसले भने चाहिँ परमेश्वरको यो अटल प्रेमको प्रमाण, परमेश्वरको अचुक कृपाको प्रमाण पापीहरूको लागि उहाँले गर्नुहुने उद्धारको प्रबन्ध नै हो। परमेश्वरको महान प्रेमबाट सुरुमा उद्धार प्राप्त हुन्छ र त्यही महान प्रेम र कृपाबाट नै सङ्कष्टको समयमा पछि गएर हामी उद्धार पाउँछौँ। सुप्रियहरू, परमेश्वर कृपालु हुनुहुन्छ र परमेश्वरको कृपा ख्रिस्टको क्रुसद्वारा एकदमै गहिरो रूपमा प्रकट भएको छ अनि यो कुरा हामीलाई थाहा छ। यसको अर्थ परमेश्वरको कृपालाई ध्यानमा राखिकन हामी पनि सङ्कष्टको समयमा परमेश्वर कहाँ हामी जान सक्छौँ। जसरी भजनकार परमेश्वर कृपालाई आधार बनाउँदै सङ्कष्टको समयमा उद्धारको निम्ति उहाँ कहाँ गएका थिए, ती क्रुसमा हामीले परमेश्वरको कृपाको त्यो अन्तिम अभिव्यक्ति देखिसकेका छौँ, फाइनल एक्सप्रेसन, एक्सप्रेसन अफ गॉड्स मर्सी हामीले क्रुसमा देखिसकेका छौँ। उहाँले हामीलाई हाम्रो सबैभन्दा ठुलो कष्ट, ठुलो निन्दा, ठुलो ठुलो सङ्कष्ट अर्थात् पाप र अनन्त मृत्युबाट उद्धार गर्नुभएको छ। ख्रिस्टले परमेश्वर क्रोध सहनुभयो जसको योग्य हामी थियौँ, उहाँले ईश्वरीय न्यायलाई सन्तुष्ट पार्नुभयो र हाम्रो लागि उहाँले उद्धार र क्षमा दिलाउनु भयो। अक्सर भन्ने गरिन्छ क्रुस परमेश्वरको कृपा र न्यायले क्रुसमा एकअर्कालाई चुम्बन गरेको छ। भजन सङ्ग्रह 85:10 यसलाई निकै सुन्दर तरिकाले व्यक्त गर्दछ। भजन सङ्ग्रह 85:10 यसो भन्दछ, प्रेम र विश्वस्तता आपसमा मिल्छन्, धार्मिकता र शान्तिले एकअर्कोलाई चुम्बन गर्छ। अनि यो भजन सङ्ग्रहको खण्ड ख्रिस्टको क्रुसमा पुरा भएको छ। कलवरीमा पापको दण्डमा परमेश्वरको न्यायको माग पुरा हुँदछ, तर ख्रिस्टले हाम्रो स्थान लिनुहुँदा उहाँको कृपा हामी पापीहरूमा विस्तारित हुन्छ। सुप्रियहरू, तपाईँले अहिले सामना गरिरहेको जुनसुकै सङ्कष्ट समस्याहरू, चाहे ख्रिस्टियन भएकाले, ख्रिस्टलाई पछ्याएकोले, वा काममा ख्रिस्टको खातिर विश्वासीको भएकोले आउँदा आएको विरोध होस्, जुनै पनि सङ्कष्टमा, जुनै पनि विरोधहरूको समयमा, जुनै पनि समयमा तपाईँ परमेश्वरतर्फ फर्किन सक्नुहुन्छ, उहाँलाई पुकार गर्न सक्नुहुन्छ। यदि परमेश्वरले हाम्रो खातिर आफ्नो एकमात्र पुत्र बाँकी राख्नु भएन भने के परमेश्वरको लागि अरू कुनै कुरा कठिन छ र? उहाँले निश्चय नै हाम्रो बिन्ती सुन्नुहुनेछ, हामीलाई सहायता गर्नुहुनेछ र हामीलाई उद्धार गर्नुहुनेछ। यदि तुरुन्तै अहिले नै उहाँले हाम्रो उद्धार गर्नु भएन भने, हामीलाई सङ्कष्टबाट बचाउनु भएन भने, ख्रिस्टको पुनरागमनको दिन निश्चित रूपमा उहाँले हाम्रो उद्धार गर्नुहुनेछ। त्यस दिन ख्रिस्टको महिमित आगमनमा हामी सबै समस्याहरूबाट, सबै खेदो सतावट, गिल्ला उपहास बाट पूर्ण रूपमा हामी मुक्त हुनेछौँ। तर तपाईँ ख्रिस्टका चेला हुनुहुन्न भने सङ्कष्टको समयमा तपाईँको आशा के हो? कृपाको लागि तपाईँ कतातिर फर्कनुहुन्छ? कुन ईश्वरतिर? र आफूले नचिनेको ईश्वरसित अथवा परमेश्वरसित हामी कसरी कृपा माग्न सक्छौँ? तपाईँहरूमा जुन परमेश्वरसँग युद्धमा छौँ, जसको क्रोध मुनि छौँ र हामी विनाशतर्फ जाँदैछौँ भने हामी कसरी परमेश्वरसँग कृपा माग्न सक्छौँ सङ्कष्टको समयमा? सुप्रियहरू, तपाईँ क्रिस्मा हुनुहुन्न भने म तपाईँलाई आग्रह गर्दछु, आफ्नो आफूलाई नम्र बनाउनुहोस् र परमेश्वर कहाँ आउनुहोस्, विश्वासमा ख्रिस्ट कहाँ आउनुहोस्। उहाँको भलाइ तपाईँमा आउनेछ, उहाँको कृपा तपाईँमा आउनेछ, उहाँको उद्धार तपाईँमा आउनेछ। सो भजनकारले परमेश्वर आफ्नो सङ्कष्टबाट छुटकारालाई बिन्ती गरे, तर तिनले कस्तो प्रकारको छुटकारा खोजिरहेका थिए। पद 42 हेर्नुहोस् न, सो तपाईँको तपाईँले प्रतिज्ञा गर्नुभएको उद्धारमा कहाँ आओस्, तब 42 पद, तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईँको वचनमा भरोसा राख्दछु। तपाईँले यहाँ तब भन्ने शब्द देख्नुभयो, यसले भजनकारको अनुरोधको उद्देश्य वा परिणामलाई सङ्केत गर्छ। यदि परमेश्वरले भजनकारको प्रार्थना सुन्नुभयो र तिनलाई उद्धार गर्नुभयो भने भजनकारले तिनलाई उपहास गर्नेहरूलाई, तिनको खिल्ली उडाउनेहरूलाई जवाफ दिन सक्नेछन्। भजनकारले यहाँ आफ्ना शत्रुहरूसित बदला लिन सकौँ भनेर प्रार्थना गरिरहेको छैन, तर तिनीहरूलाई जवाफ दिन सकौँ भनेर प्रार्थना गरिरहेको छ। भजनकारले आफ्नो विरोधीहरूलाई जवाफ दिने त्यो क्षमा त उसको स्वभावको कारण नभई, ऊ नेचुरली होइन, प्राकृतिक स्वाभाविक रूपमा ऊ साहसी भएको कारण नभई, न त उसको विगतको पृष्ठभूमि एकदमै डरलाग्दो खतरा भएको कारणले नि हो। भजनकारको त्यो विरोधीहरूलाई त्यो जवाफ दिने त्यो क्षमता परमेश्वरको वचनमा राखिएको उनको त्यो विश्वास भरोसाको कारण छ यहाँनिर। जसै परमेश्वरले भजनकारलाई सबै अपमानको बिचमा सेवामा टिकिरहन सशक्त बनाउनुहुन्छ र उनले परमेश्वरको वचनलाई बलियो गरी समातेर परमेश्वरमाथि भरोसा गरिरहन्छ, उनले आफ्ना विरोधीहरू ल्याउने त्यो सबै चुनौतीहरूलाई परास्त गर्न सक्षम हुनेछ। फेरि हामीलाई थाहा छ कि न्यायको दिनमा एक दिन सबै कुरा प्रकट हुनेछ, सबै कुरा, हामीलाई उपहास गर्ने, हाम्रो विरोध गर्ने, हामीलाई सताउने, हामीलाई आरोप लगाउने, हाम्रो खेदो गर्नेहरूलाई हामीले एक दिन सबैभन्दा राम्रो जवाफ दिनेछौँ। त्यो दिन अन्त्यको दिनमा हुनेछ, न्यायको दिनमा हुनेछ। न्यायको दिनमा सबै कुरा स्पष्ट हुनेछ, सबै कुरा, को गलत थियो, को सही थियो, कसको मोटिभ सही थियो र कसको खराब। तर अहिले पनि भजनकारसँगै हामी केही आशा गर्न सक्छौँ कि हामी परमेश्वरप्रतिको त्यो अटुट प्रतिबद्धता, उहाँ र उहाँका मानिसहरूप्रतिको त्यो हाम्रो प्रेम र उहाँको वचन प्रचार गर्ने त्यो हाम्रो सम्झौताहीन विश्वासयोग्यताद्वारा केही जवाफ दिन सक्छौँ। परमेश्वरको वचनमा हाम्रो निरन्तर भरोसाले हामीलाई गिल्ला गर्नेहरूलाई धेरै कुरा बताइरहेको छ, धेरै जवाफ फर्काइरहेको छ। तर समस्या के हो भने तिनीहरूले सत्यता देखे तापनि सुने तापनि हाम्रो विरोध गर्न छाड्ने छैन, कुनै कारण बिना सताइरहनेछ, विरोध गरि नै रहनेछ। तर न्यायको दिनमा उनीहरूको मुख सधैँको लागि बन्द हुनेछ, बन्द हुनेछ। यही भरोसाले हामीलाई आत्मविश्वासको साथ यसो भन्न सक्षम बनाउँछ, हे मेरो शत्रु, मेरो खिस्सी गर्दै सन्तुष्ट नहो, म लडे तापनि उठिहाल्नेछु, म अध्ययारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुन्छ। मिका 7:8 पदले यसरी नै घोषणा गर्दछ। प्रिय ख्रिस्टमा हामी परमेश्वरको वचनमा भरोसा गरेर हामीलाई निन्दा गर्ने र हाम्रो उपहास गर्नेलाई हामी जवाफ दिन सक्छौँ, उनीहरूलाई जवाफ फर्काएर हामी जवाफ दिनु, तर परमेश्वरको वचनमा भरोसा गरेर उहाँतर्फ फर्केर हामी उनीहरूलाई जवाफ दिन सक्छौँ। यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन्छ? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउनु हुने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिनेको हो। मने त ख्रिस्ट येशु हुनुहुन्छ जो मरेकाहरूबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? कि सङ्कष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले अतरबारले कुनै पनि कुराले हामीलाई परमेश्वरको फ्रेमबाट अलग गर्न सक्दैन। त्यसकारण भजनकार यहाँ सन्तुष्टको समयमा खेदोको समयमा परमेश्वरमाथिको आफ्नो भरोसालाई उसले रिन्यू नवीकरण गरिरहेको हामी देख्छौँ। परमेश्वरतर्फ ऊ फर्किरहेको देख्छौँ र परमेश्वरमै उसले गुहार गरिरहेको छ सहायताको निम्ति, उद्धारको निम्ति, छुटकाराको निम्ति। परमेश्वरसँगै भजनकारले यहाँनिर बिन्ती गरिरहेको छ, साथै भजनकारले यहाँनिर संरक्षणको निम्ति पनि बिन्ती गर्छ। दोस्रो बिन्ती पद 43 भजनकारले संरक्षणको निम्ति, प्रिजर्भेसनको निम्ति पनि बिन्ती गर्छ। सत्यको वचन मेरो मुखबाट नखोसिदिनुहोस् किनकि मैले तपाईँका नियमहरूमा आशा राखेको छु। सेवकाईमा अविश्वासयोग्य ठहरिनेहरूलाई परमेश्वरले उहाँको नाउँमा बोल्न निषेध गर्नुहुनेछ। अर्को शब्दमा भन्यो भने परमेश्वरले सत्यको वचन तिनीहरूको मुखबाट खोसिदिनुहुनेछ। यदि जसले आफूलाई सेवकाईमा अयोग्य साबित गर्छ र प्रचारकहरू सेवकहरू पनि आफै सार्वजनिक रूपमा चुकेपछि पहिले जस्तो त्यो पावरफुल्ली उनीहरूले बोल्न सक्दैनन्, प्रचार गर्न सक्दैनन्। र भजनकारलाई सबैभन्दा बढी डर लाग्ने कुरा भनेको परमेश्वरबाटको न्याय हो। तर भजनकार यहाँ आफू सेवकाईमा अविश्वासयोग्य भएकोले सेवकाईबाट हात धुनुपर्ने त्यो कुरालाई लिएर डराएको छैन, किनकि भजनकारको समस्या उनको अविश्वासयोग्यता होइन, उसको पाप होइन, तर उसले सामना गरिरहेको निन्दा र आरोपहरू। भजनका आफैमा ऊ योग्य छ, ऊ विश्वासयोग्य छ, उसले परमेश्वरका नियमहरूमा आशा राखेको छ, तर उसले उपहासको सामना गरिरहेको छ। अरूहरूले भजनकारको विरुद्धमा केही भनिरहेको छ, अरूहरूले भजनकारलाई आरोप लगाइरहेको छ, भजनकारलाई सताइरहेको छ, र ती उपहास र आरोपहरूको बिचमा भजनकार प्रभुतर्फ फर्कन्छन् र आफ्नो सेवकाई त्यो त्याग्नबाट ऊ जोगिन चाहन्छ। सो विरोधको बावजुद भजनकारले आफ्नो आशा परमेश्वरको आज्ञा र न्यायमा राखेका छन्। तिनले आफूलाई धर्मी ठहराउने वा आफ्नो कामलाई त्यो साबित गर्ने कुनै कोसिस गर्दैनन्, बरु परमेश्वरले आफ्नो विश्वासयोग्यता कायम राख्नुहुनेछ र तिनलाई फेरि एकपटक आत्मविश्वासको साथ बोल्न दिनुहुनेछ भन्ने कुरामा भजनकारले यहाँनिर भरोसा गरेका हामी देख्छौँ। कहिलेकाहीँ चर्च काम केही सदस्यको पापको कारण सेवकहरूले पहिले जस्तो बोल्न सक्दैनन्, केही सदस्यहरूको पापको कारणले गर्दाखेरि कहिलेकाहीँ सेवकहरूमा त्यो दम घटेर जान्छ, उनीहरूमा कति सेवकहरू निराश हुन्छन्, कति सदस्यहरू विश्वासयोग्य सेवकको निन्दा गर्छन्, बदनामी गर्दै अरूहरू कहाँ जान्छन् र उनीहरू ठुलो बोझ बन्न सक्छ। यस्तो क्षणमा परमेश्वरका सेवकहरूको रूपमा भजनकार संरक्षणको लागि फर्कन्छन्, परमेश्वरतर्फ फर्कन्छन्। यस्तो क्षणमा उहाँका सेवकहरूलाई अरूको पापको कारण चुप लाग्नबाट जोगाउन् भने हामीले पनि परमेश्वरसँग गुहार गर्नुपर्छ। तर हामीलाई एउटा कुरा थाहा छ कि कुनै पनि सेवकाई कहिले पनि आलोचनामुक्त हुँदैन, कुनै पनि सेवकै कुनै पनि सेवक आलोचनामुक्त हुँदैन, आलोचना बाहिर हुँदैन। सबै सेवकहरू आलोचनाको सामना गर्नुपर्ने हुन्छ। तर हाम्रो घमण्डले हामीलाई अक्सर हाम्रो बारेमा गरिएको आलोचना स्वीकार गर्न दिँदैन। मानिसहरूले ख्रिस्टलाई त छोडेको छैनन्, ख्रिस्ट को पनि आलोचना भयो, ख्रिस्टको नियतमाथि उहाँको सङ्गतमाथि प्रश्न उठाइयो, प्रेरितहरूको पनि आलोचना भयो, प्रेरितहरूको पनि विरोध भयो। आज परमेश्वरका सेवकहरूको साथमा पनि यस्तै हुन्छ। तर जबसम्म सेवकहरूले परमेश्वरको न्यायमा आफ्नो आशा राख्छन् उहाँले तिनीहरूलाई सुरक्षित राख्नुहुनेछ। यहाँ नेपाली बाइबलमा न्यायलाई नियमहरू भनेर अनुवाद गरिएको छ, वास्तवमा यो न्याय हो, जजमेन्ट हो। र परमेश्वर जबसम्म सेवकहरूले प्रभुका जनहरूले त्यो विरोधको बावजुद परमेश्वरको न्यायमा आफ्नो भरोसा राख्छ, आशा राख्छ, उनीहरू सुरक्षित हुन्छन्। सो आफ्नो जनहरूलाई संरक्षण गर्ने काम परमेश्वरको, परमेश्वरले उहाँकोहरूलाई उहाँ जो जो उहाँको हुन् तिनीहरूको सुरक्षा गर्नुहुनेछ, संरक्षण राख्नुहुनेछ। तर स्थिर रहनु हाम्रो काम हो, संरक्षण राख्ने काम परमेश्वरको हो, तर स्थिर रहने काम हाम्रो हो। र यसले हामीलाई आजको वचनको दोस्रो बुदातर्फ अर्थात् भजनकारको सङ्कल्पतर्फ डोर्याउँछ। सङ्कल्प भजनकारको दुईवटा बिन्दीलाई हेऱ्यौँ हामीले। भजनकारले उद्धारको निम्ति, छुटकाराको निम्ति बिन्ती गरेका छन्, र भजनकारले संरक्षणको निम्ति बिन्ती गरेका छन् भने भजनकारको हामी फेरि सङ्कल्पलाई हेर्नेछौँ। र पहिलो सङ्कल्प, भजनकारले यहाँ स्थिर रहने सङ्कल्प गरेका छन्। पद 44 हेर्नुहोस् न, म तपाईँको व्यवस्था सदा सर्वदा पालन गर्नेछु। भजनकारले बुझेका छन् कि मानिसहरूले ल्याउने सबै निन्दाहरूको बिचमा तिनलाई संरक्षण गर्नु, सम्हाल्नु परमेश्वरको जिम्मेवारी हो। तर विश्वासमा स्थिर रहनु आफ्नो जिम्मेवारी हो भनेर पनि भजनकारले बुझेका छन्। यसकारण भजनकार भन्छन्, म तपाईँको व्यवस्था सदा सर्वदा पालन गर्नेछु। भजनकारले यसो भनेनन् कि म प्रयास गर्नेछु, सायद सम्भव भए, आशा गरौँ, लेट्स सी। तर भजनकार भन्छन्, म पालन गर्नेछु। यो उसको सङ्कल्प हो, यो उसको प्रतिबद्धता हो, र उसले पालन गर्नेछ, सदा सर्वदा पालन गर्नेछ। यो उसको कर्तव्य हो। भजनकार विश्वासमा स्थिर रहन बाध्य छैन, तर ऊ स्वेच्छाले विश्वासमा स्थिर रहनेछ, किनभने परमेश्वरको त्यो चुन्ने, त्यो बोलाउने, छुटकारा दिने, उद्धार गर्ने, धर्मी ठहराउने अनुग्रहले भजनकारलाई, हामी सबैलाई विश्वासमा स्थिर रहन सहायता गर्नेछ। भजनकार र हाम्रो जीवनलाई हामी एक पहाड चढ्ने, हिमाल चढ्ने व्यक्तिसँग तुलना गर्न सक्छौँ, अथवा सगरमाथा चढ्ने व्यक्तिसँग हामी तुलना गर्न सक्छौँ। सगरमाथा चढ्नेहरूलाई तपाईँ यसो विचार गर्नुहोस् न, बाटोमा आइपर्ने कठिनाइको कारण तिनीहरूले कति पनि हार मान्दैनन्। तिनीहरू जाडो अथवा बाटोहरू खतरनाक भयो भनेर, यात्रा एकदम थकितपूर्ण भयो भनेर गुनासो गर्दैनन्। उनीहरू यस्ता चुनौतीहरूको अपेक्षा गर्छन्, आशा राख्छ, यो आउँछ आउँछ भनेर उनीहरूलाई थाहा छ, र त्यसका लागि उनीहरू तयार हुन्छन्, र त्यो शिखरमा पुग्न तिनीहरूले सबै कठिनाइहरू सहन्छन्। त्यसै गरी हामी ख्रिस्टलाई पछ्याउँदा आउने खेदोहरू, उपहासहरू, कष्टहरू भएर हामी जानैपर्छ, हामी यसको पनि तयार हुनैपर्छ। साथीहरूले, मित्रहरूले हामीलाई धोका दिन सक्छन्, हाम्रो बुवाले हामीलाई घरबाट ख्रिस्टलाई पछ्याएको कारण निकालिदिन धम्की दिन सक्छन्, तपाईँको मालिकले तपाईँलाई कामबाट निकालिदिन सक्छ, मानिसहरूले, छिमेकीले, समाजले तपाईँको विरोध गर्न सक्छ, तपाईँको खिल्ली उडाउन सक्छ, तपाईँमा दुर्व्यवहार हुनसक्छ, सहकर्मीहरू, सरकार हाम्रो विरुद्धमा खडा हुन सक्छन्। तर हामी यसको निम्ति तयार छौँ, हामी विश्वासमा स्थिर रहनेछौँ, हामी सदा सर्वदा भजनकारले भने चाहिँ हामी व्यवस्था पालन गर्नेछौँ, परमेश्वरको वचनमा हामी लागिरहनेछौँ, हामी गुनासो गर्ने छैनौँ, हामी हार मान्ने छैनौँ, हामी पछि हट्ने छैनौँ, हामी विश्वासमा लागिरहनेछौँ। यो भजनकारको सङ्कल्प थियो, यो हाम्रो सङ्कल्प हो। भजनकार जस्तै हामी पनि जस्तो सुकै निन्दा र चुनौतीको सामना गर्नु परे तापनि स्थिर रहन बोलाइएका छौँ। कुनै पनि विरोध, कुनै पनि आलोचना हाम्रो अस्थिरताको निम्ति बहाना बन्नु हुँदैन, हामी स्थिर बन्नैपर्छ, हामी स्थिर रहनैपर्छ। भजनकारले परमेश्वरको वचनमा निरन्तर सधैँभरि हिँड्ने, स्थिर रहने सङ्कल्प गरे, र यो सङ्कल्पले, यो प्रतिबद्धताले भजनकारलाई स्वतन्त्र भएर हिँड्न मद्दत गर्नेछ। उसको दोस्रो सङ्कल्प हेर्नुहोस् न, पद 45, स्वतन्त्र भएर हिँड्ने सङ्कल्प, म स्वतन्त्र भएर हिँडेछु किनभने, किनकि मैले तपाईँका आदेशहरू खोजी निकालेको छु। हामीले सोध्नु भने, तुरुन्तै सोध्नु भने प्रश्न भनेको, भजनकार केबाट स्वतन्त्र र के को लागि स्वतन्त्र भएर हिँड्न चाहन्छ, केबाट स्वतन्त्र, के को लागि स्वतन्त्र? भजनकारले यहाँनिर भनेको स्वतन्त्रता परमेश्वरको व्यवस्थाबाटको स्वतन्त्रता होइन, किनभने उनी भन्छन् कि परमेश्वरको व्यवस्था सदा सर्वदा पालन गर्नेछु 44 र त्यो आज्ञा पालनले उनलाई स्वतन्त्र भएर हिँड्न सक्षम बनाउनेछ। सो त्यसो भए भजनकार केबाट स्वतन्त्र भएर हिँड्नेछ? व्यवस्था पालनबाट होइन, आज्ञाकारिताको जीवनबाट होइन, तर व्यवस्था भङ्गबाट, अनेककारिताको जीवनबाट स्वतन्त्र हुन चाहन्छ। भजनकार पाप र अनज्ञकारिताको त्यो दासत्वबाट स्वतन्त्र भइरहन चाहन्छ। ऊ अब पाप र अन्धकारको दासको रूपमा चल्न चाहँदैन, तर ज्योतिमा आएको एउटा प्रकाशमा ज्योतिमा हिँड्ने व्यक्तिको रूपमा ऊ चल्न चाहन्छ। के को लागि स्वतन्त्र भइरहन चाहन्छ? धार्मिकताको लागि स्वतन्त्र भइरहन चाहन्छ भजनकार। यहाँ भजनकार पवित्रतामा हिँड्नेछ, विरोध र त्यो सबै उपहास को सामना गर्दै गर्दा भजनकार पवित्रता र धार्मिकताको मार्गमा हिँड्ने त्यो स्वतन्त्रताको अनुभव गर्ने सङ्कल्प गर्छन्। ती कठिनाइको बिचमा मानिसहरू उसको बारेमा धेरै टिका टिप्पणी गरिराख्दाखेरि, उसलाई सताइराख्दाखेरि, खेदो गरिराख्दाखेरि भजनकार भने स्वतन्त्र भइरहन चाहन्छ। परमेश्वरबाट उद्धार प्राप्त गरेपछि भजनकार उनको उपहास गर्नेहरूलाई जवाफ दिन चाहन्छ र परमेश्वरको मार्गमा साहसका साथ हिँड्न चाहन्छ। ESV बाइबलमा, अङ्ग्रेजी एउटा बाइबलमा, म स्वतन्त्र भएर हिँड्नेछुको साटो या म फराकिलो ठाउँमा हिँड्नेछु भनेर अनुवाद गरिएको छ। आई विल वक इन अ वाइड प्लेस भनेको छ। सो फराकिलो ठाउँमा हिँड्नुको अर्थ के हो? यसको अर्थ यो हो कि जब तपाईँ फराकिलो ठाउँमै हिँड्नुहुन्छ तपाईँका पाइलाहरू ठेस लाग्ने छैनन्। जब तपाईँ साँगुरो बाटोमा हिँड्नुहुन्छ तपाईँको पाइलाहरू ठेस लाग्छन्। फराकिलो बाटोमा तपाईँको पाइलाहरू ठेस लाग्दैन, पाइलाहरू अड्किने छैन, दगुर्दा समय तपाईँ लडबरिनु हुने छैन फराकिलो बाटोमा। हितोपदेश 4:12 त्यही भन्छ, फराकिलो बाटोमा हिँड्नेहरूको ठेस लाग्ने छैन, पाइलाहरू अड्किने छैन, दगुर्दा समय लडबरिने छैनन्। यसको अर्थ परमेश्वरको वचनले हामीलाई ठेस लाग्नबाट, पाप गर्नबाट यसले संरक्षण गर्नेछ, पाप गर्न दिने छैन, तर धार्मिकताको मार्गमा हिँड्न सक्षम बनाउनेछ। भजनकार भन्छन्, म तपाईँको व्यवस्था सदा सर्वदा पालन गर्नेछु र म स्वतन्त्र भएर हिँड्नेछु, म स्टम्बल गर्ने छैन, म ठेस लाग्ने छैन, म धार्मिकताको मार्गमा चल्नेछु। विरोधीहरूले मेरो बारेमा भनिरहन्छ, सताउनेले मलाई सताओस्, खेदो गर्नेहरू मेरो पछि छन्, तर म तपाईँको वचन पालन गर्नेछु, म विश्वासमा स्थिर रहिरहनेछु र म धार्मिकताको मार्गमा चल्नेछु। यो भजनकारको सङ्कल्प हो र भजनकारले इन्जोय गर्न चाहेको, उसले उपभोग गर्न चाहेको स्वतन्त्रता चाहिँ धार्मिकताको लागि थियो। स्वभावैले हामी स्वतन्त्रतालाई पाप गर्ने, आफूले चाहेअनुसार गर्ने स्वतन्त्रताको रूपमा हेर्छौँ, तर ख्रिस्टमा हामीले अनुभव गर्ने स्वतन्त्रता पाप गर्ने स्वतन्त्रता होइन, तर हाम्रो आफ्नै इच्छा र पापको दासत्वबाट हामीले अनुभव गर्ने त्यो मुक्ति हो। यो पापको कमाराबाट अब परमेश्वरको कमारा हुनलाई अनुभव गरिने स्वतन्त्रता हो। अनि भजनकारको सङ्कल्पले त्यही कुरा जनाइरहेको छ र भजनकार स्वतन्त्र भएर त्यो हिँड्नको लागि उसले गरेको सङ्कल्पको पछाडि उसको हृदय हामी देख्दछौँ। तपाईँ 45 पद हेर्न सक्नुहुन्छ, म स्वतन्त्र भएर हिँड्नेछु किनकि मैले तपाईँका आदेशहरू खोजी निकालेको छु। भजनकारले परमेश्वरको वचनको खोजी गरेको छ। भजनकारको लागि परमेश्वरको वचन सुनभन्दा पनि त्यो बढी चाहना गर्ने योग्य छन्, निकट सुनभन्दा पनि ज्यादै बढी चाकबाट टप्कने महभन्दा पनि बढी गुलिया छन् भजनकारको लागि। र भजनकार परमेश्वरको व्यवस्था अनुसार ऊ चल्न चाहन्छ सदा सर्वदा जीवनभर, र त्यसले उसलाई धार्मिकतामा स्वतन्त्र भएर हिँड्नलाई सहायता गर्नेछ किनकि फेरि भजनकारले त्यही कुराहरूले खोजेको छ। अर्थात् भजनकारहरूले परमेश्वरको वचनलाई आफ्नो सबैभन्दा ठुलो धनको रूपमा हेर्छ जसले उसलाई धार्मिकतामा चल्नलाई सहायता गर्नेछ। फेरि संसारले भन्ला कि परमेश्वरको वचनको अधीनमा रहनु दासत्व हो र हामी जे चाहन्छौँ त्यही गर्न सक्नु नै स्वतन्त्रता हो। यो कुरा झुटो हो, फेरि झुटो हो, यो कुरा झुटो। शैतानले सुरुदेखि नै यही झुट फैलाउँदै आएको छ। शैतानले आदम र हव्वालाई स्वतन्त्रताको त्यो अनुभव गरेको चाहन्थ्यो, तर त्यो स्वतन्त्रताले तिनीहरूलाई श्राप र न्यायको अधीनमा ल्यायो, यसले तिनीहरूलाई परमेश्वरबाट टाढा लग्यो। अनज्ञकारिता भनेको स्वतन्त्रता होइन, धार्मिकता स्वतन्त्रता हो। पाप चाहिँ दासत्व हो। पापले आफ्नो फलामको त्यो साङ्लाहरू तपाईँ र मेरो हृदय र प्राणको वरिपरि त्यसले जहिले पनि लपेट्छ। जुन साङ्लालाई ख्रिस्ट बाहेक अरू कसैले पनि तोड्न सक्दैन। यो शक्तिशाली मानिस सैतान र पापलाई ख्रिस्ट बाहेक अरू कसैले पनि बाँध्न सक्दैन। अनि ख्रिस्टले हामीलाई पापको बन्धनबाट मुक्त गर्नुभएको छ। अब पवित्रता साँचो स्वतन्त्रता हो हाम्रो लागि। हामी ख्रिस्टमा हुनेहरूले फेर्ने स्वतन्त्रताको त्यो श्वास भनेकै पवित्रता हो। अनि प्रभुका जन चार्ल्स ब्रिजर्सले यसरी भनेको छन् कि पाप दासत्व, पवित्रता स्वतन्त्रता हो। सिन इज स्लेभरी बट होलिनेस इज लिबर्टी। भजनका आफ्नो डरका कारण प्रार्थना गर्न सुरु गर्छन्। उस त सहायताका लागि ऊ परमेश्वरतर्फ फर्किन्छन्, परमेश्वरमा भरोसा गर्छन्, परमेश्वरको नियमहरूमा आशा राख्छन् भजनकारले। र धार्मिकता र पवित्रतामा हिँड्ने त्यो उसले छनौट गर्छ, सङ्कल्प गर्छ। अनि भजनकार अन्तत अझ बढी साहसी बन्ने सङ्कल्प गर्छन्, अझ बढी निडर हुने सङ्कल्प गर्छन्। भजनकारको दोस्रो सङ्कल्प साहसी हुने सङ्कल्प 46 हामी 48 देख्छौँ। 46 म राजाहरूको समक्ष तपाईँका कानुनहरूको विषयमा बोल्नेछु अनि म लाजमा पर्ने छैन। भजनकार साहसी हुने र राजा र शासकहरूको समक्ष पनि परमेश्वरको सत्यता घोषणा गर्ने सङ्कल्प गर्छन्। त्यसो गर्नलाई ऊ लज्जित हुने छैन वा ऊ डराउने छैन। हामीलाई थाहा छ बाइबलमा शद्रक मेशक र अब्येदनगोलाई बेबिलोनको राजाको सामु प्रस्तुत गरियो र भजनकार पनि राजाहरूको शासकहरूको सामु ल्याइए भने पनि परमेश्वरको सत्यता घोषणा गर्न ऊ तयार हुनेछ, चाहे त्यसको परिणाम मृत्यु नै किन नहोस्। तपाईँ देख्नुभयो भजनकार सुरुमा डराएको छ 41 किनकि उसको विरोधीहरूले उसलाई खेदो गरिरहेको छ, मानिसहरूले उसको उपहास गरिरहेको छ। त्यो परमेश्वरतर्फ उद्धारको निम्ति फर्किन्छ र 46 आइपुग्दाखेरि भजनकार अझ धेरै साहसिलो भएको छ। नयाँ क्रममा जब हामी हेर्छौँ प्रेरितहरू पावल पत्रुस यिनीहरूलाई रोमी शासकहरूको सामुनिहरूलाई पनि ल्याइएको छ। स्टिफनसको बारेमा थाहा छ, परिषदको सामुन्ने स्टिफनसलाई खडा गरिएको छ। पावललाई फेलिक्स फेस्टस र अग्रिपाको सामुन्ने खडा गरिएको छ। तैपनि तिनीहरूले साहसी भई परमेश्वरको सत्यताको गवाही दिए। तिनीहरूले सतावट खोजी हिँडेनन् वा जानी जानी शासकहरूको निन्दा गर्न चाहेनन्। तर जब तिनीहरूलाई सुसमाचार प्रचार गरेको आरोपमा गिरफ्तार गरियो र अधिकारीहरू समक्ष ल्यायो, तिनीहरूले साहसी भई ख्रिस्टको घोषणा गरे। चुप लाग्न आदेश दिँदा समय तिनीहरूले यस्तो जवाफ दिए, प्रेरित 5:29 हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ। परमेश्वरले यी सेवकहरूलाई डरको आत्मा होइन तर शान्तिको शक्तिको आत्मा दिनुभएको थियो। विरोधको बावजुद पावल रोमका मानिसहरूलाई सुसमाचार प्रचार गर्न तयार थिए। तिनी यसु ख्रिस्टको सुसमाचारसँग कति पनि शर्माएनन्। पावल तिमोथीलाई आग्रह गरेका छन् 1:8 हाम्रो प्रभुको गवाही दिन शर्म नमान, न त म उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख भोगमा तिमी सहभागी हो। प्रभुको सेवकहरू प्रभुको खातिर झनै साहसिलो भएका हामी देख्छौँ जब उनीहरू प्रभुतर्फ फर्कन्छन्। तपाईँलाई थाहा छ हामी सत्यवचन चर्चको लागि प्रार्थना गरिरहेका छौँ। उहाँहरूको सत्यवचन चर्चले केही समयदेखि एकदमै खेदो सतावटको अनुभव गरिराख्नु भएको छ। उहाँहरू चर्चको रूपमा भेला हुन नसक्नुभएको धेरै भइसक्यो। विरोध यति चर्किएको छ कि हर्षित पास्टर हर्षितलाई पक्राउ गर्न प्रहरी समेत आयो। तर के तपाईँलाई थाहा छ प्रहरीलाई पास्टर हर्षितले कस्तो जवाफ दिनुभयो? पक्राउ गर्न आएको प्रहरीहरूलाई उहाँको जवाफ यस्तो थियो, तपाईँहरू मलाई पक्राउ गर्न आउनुभएको ठिक छ, मलाई पक्राउनुहोस्, लगेर थुन्नुहोस्, हामी सबैलाई लगेर थुन्नुहोस्, हामी 200 छौँ, हामी तयार छौँ। कष्ट, खेदो, उपहास यी कुराहरूले क्रिस्चियनहरूलाई कमजोर होइन, झन् आँटिलो बनाउँछन्, झन् साहसिलो बनाउँछन्। जब यदि उनीहरू परमेश्वरतर्फ गुहारको निम्ति, सहायकको निम्ति फर्के भने, तर यदि हामी कष्टको समयमा, खेदोको समयमा परमेश्वरलाई छाडेर, जसबाट हाम्रो साँचो गुहार आउँछ, सहायता आउँछ, उहाँलाई छाडेर हामी राजनीतितिर, मानिसहरूतिर, अरूहरूतिर हामी फर्क्यौँ भने हामी झन् कमजोर हुँदै जानेछौँ। जब हामी परमेश्वरतर्फ फर्कन्छौँ, हामी भजनकार जस्तै राजाको समक्ष पनि उहाँका विषयमा हामी बोल्नेछौँ, त्यो बोल्ने हामीलाई हिम्मत हुनेछ। र जब प्रिय हामी साहसी कदम चाल्छौँ, जब हामी ख्रिस्टको खातिर हामी बोल्न थाल्छौँ, विरोध आउनेछ, यो जानिराख्नुहोस्। जब तपाईँ ख्रिस्टको लागि जिउन थाल्नुहुन्छ, विरोध आउनेछ। जब तपाईँ ख्रिस्टको निम्ति तपाईँ आफ्नो जीवन समर्पित गर्नुहुन्छ, विरोध आउनेछ। मानिसहरूले तपाईँको गिल्ला गर्नेछ, मानिसहरूले तपाईँको उपहास गर्नेछ, तपाईँले आफ्नो जागिर गुमाउन सक्नुहुन्छ ख्रिस्टको खातिर। तपाईँमा मानिसहरूले विभिन्न आरोपहरू लगाउन सक्छ, तपाईँ आफ्नै परिवारद्वारा तिरस्कृत हुन सक्नुहुन्छ, तपाईँको पत्नी वा पति, प्रेमी वा प्रेमिकाद्वारा तपाईँ त्यागिन सक्नुहुन्छ, तर सबै ख्रिस्टको खातिर लायक छ, इट्स वर्थ इट। यो कुनै नयाँ कुरा होइन, धेरै प्रभुका जनहरूले यस्ता चुनौतीहरूको सामना गरिसकेका छन्। ख्रिस्ट, उहाँका प्रेरित लगायत इतिहासभरि थुप्रै ख्रिस्टियनहरूले यस्तो चुनौतीको सामना गर्नु परिसकेको छ। अब थाहा छ, इतिहासलाई जब हामी हेर्छौँ, ख्रिस्टियनहरू प्रभु खातिर सबै ठाउँ गए, उनीहरू सबै कहाँ गए, उनीहरू राजाको सामु गए, उनीहरू सबै दर्जाका मानिसहरू कहाँ गए, सुसमाचार पृथ्वीको अन्तसम्म पुगोस् भनेर धेरैजना ख्रिस्टियनहरू शहीद पनि भए। तपाईँ र मैले पाएको सुसमाचार कसैले माथि हेलिकप्टरबाट खसालिदिएको होइन, तपाईँ मैले पाएको सुसमाचार त्यति सहज रूपमा हामी कहाँ आइपुगेको छैन। यो सुसमाचार कसैले आफ्नो ज्यानको बाजी राखेर, महिनौसम्म पैदल यात्रा हिँडेर, घोर विरोधको सामना गर्दै हाम्रो अग्रजहरूलाई प्रचार गरे, र उनीहरूले त्यसो गर्ने क्रममा प्रायले आफ्नो 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 ज्यान गुमाए। हामीले पाएको सुसमाचारमा शहीदहरूको रगत पोतिएको छ, हामी बाँच्न सकौँ भनेर धेरैले आफ्नो धेरै पत्नीहरूले आफ्नो पतिहरू गुमाएका छन्। हामी ख्रिस्टमा बाँच्न सकौँ भनेर धेरै छोराछोरीहरूले आफ्नो आमा बुबा गुमाएका छन्, बुढाबुढी भइसकेका आमा बुबाले आफ्नो छोरो गुमाएका छन् हाम्रो खातिर, ताकि सुसमाचार हामी कहाँ आइपुग्न सकोस् भनेर, हामी अनन्त विनाशबाट बाँच्न सकौँ भनेर परमेश्वरले आफ्नो पुत्र हाम्रो निम्ति पठाउनु भएको छ। तर हामी भने राजाको सामु परमेश्वरको सत्यता घोषणा गर्नु कुरा त पर जाओस्, हामी हाम्रो क्रिस्चियन पहिचान प्रकट गर्न हामी डराउँछौँ, लजाउँछौँ। हामी आफ्नो बाइबल देख्न लजाउँछौँ, देखाउन लजाउँछौँ मान्छेहरूलाई। मान्छेहरूले बाइबल देख्छौँ भने हामी सकेसम्मलाई लुकाएर हामी हिँड्छौँ, आफ्नो मुक्तिदाता येशु ख्रिस्टको नाउँ लिन हामी लाज मान्छौँ। सुसमाचार खातिर कष्ट पुग्ने कुरा त पर जाओस्, हाम्रो लागि चर्च आउने कुरा नै बोझ भन्छ। हामीलाई कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले घाम लाग्छ हामीलाई, कहिले पानी पर्छ। आफ्नो ज्यान दाउमा राखेर अहिलेसम्म ख्रिस्टको झन्डा नगाडिएको ठाउँमा गाड्न जाने कुरा त हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो। हामी मानिसले के भन्छ भने डराउँछौँ। प्रियहरू याद गर्नुहोस्, ख्रिस्ट पन्तियस पिलातोको सामुन खडा हुनुभयो, हाम्रो खातिर उहाँले सबै तिरस्कार सहनुभयो। जो तपाईँ र मेरो निम्ति मर्नुभयो, जो तपाईँ र मेरो पापको खातिर मर्नुभयो, कि हामी उहाँको लागि लजाउँछौँ, कि हामी उहाँको निम्ति लजाउँछौँ, शर्माउँछौँ, जो हाम्रो खातिर परमेश्वर भइकन पनि स्वर्ग छोडेर संसारमा आउनुभयो, हामी उहाँलाई लिएर लजाउँछौँ। कि तपाईँ र म आफ्नो मुक्तिदातालाई भन्दा बढी उहाँलाई क्रुसमा टाँग्ने संसारलाई खुसी पार्न चाहन्छौँ। सुप्रियहरू, तपाईँ र मलाई भजनकारले जस्तै आफ्नो छिमेकीलाई, आफ्नो परिवारलाई, सुसमाचार सुनाउन कुन कुराले रोक्छ, कुन कुरा रोक्छ? किन हामी ख्रिस्टको खातिर हामीसँग यो साहस हुनुपर्ने ठाउँमा हामी 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 हामीमा त्यो डर छ, के कुराको डर? के उपहासको डर हो, मान्छेले के भन्छ भने डर हो, कि यो तिरस्कारको डर हो, के यो मृत्युको डर हो? प्रियहरू, अनन्त नरकको तुलनामा झ्यालखानामा झ्यालखाना केही पनि होइन, अनन्त नरकको तुलनामा झ्यालखाना कैद केही पनि होइन, परमेश्वरको क्रोधको तुलनामा मानिसको क्रोध केही पनि होइन। ख्रिस्टका शब्दहरू विचार गर्नुहोस्, मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? अनि यस व्याविचारी र पापी पुस्तामा जो मेरो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतसँग आउँदा त्यसदेखि शर्माउनु शर्माउनेछ। नो, यु डोन्ट वान्ट टु बी, यु डोन्ट वान्ट जिजस टु बी अशेम्ड अफ यु अन द डे अफ जजमेन्ट। न्यायको दिनमा यीशु तपाईँलाई लिएर शर्माएको तपाईँ चाहनुहुन्न, त्यसो भए अहिले उहाँको लागि नशर्माउ नशर्माउनुहोस्। भजनकारले जस्तै राजाको समक्ष तपाईँको कानुनहरूको विषय म बोल्नेछु भने म शर्माउने छैन भने तपाईँ सङ्कल्प गर्नुहोस्। विरोध र सत्ताबाट गर्दा भजनकार राजाहरू सामु परमेश्वरको सत्यता घोषणा गर्न झन् आँटिला भएका छन्। र पद 47 भजनकार भन्छ, म तपाईँका आज्ञाहरूमा आनन्द मग्न हुन्छु किनकि म तिनलाई प्रेम गर्दछु। भजनकार परमेश्वरको वचनमा अथवा आज्ञाहरूमा ऊ आनन्दित छ, तिनी परमेश्वरको आज्ञा पालन गर्नमा खुसी हुन्छन्। ख्रिस्टले भन्नुभएको छ, यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, र भजनकार ख्रिस्टको आज्ञा पालन गर्न आनन्दमग्न हुन्छ। भजनकारको कामहरू परमेश्वरको सत्यता र आज्ञाकारिताप्रतिको प्रेमद्वारा प्रेरित छन्। यहाँ भजनकारले जबरजस्ती वा बाध्यतामा परेर परमेश्वरको आज्ञाहरू पालन गर्दैन, उसले आफ्नो न्यायको कारण, आफ्नो प्रसिद्धि अथवा कुनै स्वार्थपूर्ण लाभको लागि उसले आज्ञा पालन गर्दैन, ऊ परमेश्वरको आज्ञाहरूमा आनन्दमग्न हुन्छ किनकि उसले तिनलाई प्रेम गर्छ। भजनकारको आज्ञा पालन उसको हृदयबाट बगिआएको छ अनि उसको हृदयले त्यो प्रेम गर्ने कुराहरूतर्फ भजनकारले आफ्नो हात पसार्छ। 48 पदमा हेर्नुहोस् न, मैले प्रेम गरेको तपाईँका आज्ञातिर मेरो हातहरू पसार्छु र तपाईँका विधिहरूमाथि मनन गर्दछु। हामी हाम्रो हृदयले चाहेको कुरा हाम्रो हातले लिन अथवा ग्रहण गर्नु खोज्छ, होइन? हाम्रो हातहरू, हाम्रो हृदयको चाहेको कुराहरू ग्रहण गर्नको निम्ति स्वाभाविक रूपमा अग्रसर हुन्छ। भजनकारले परमेश्वरको आज्ञाहरूतर्फ आफ्नो हात पसार्छ किनभने उसको हृदयले त्यही चाहन्छ, भजनकारको हृदयले त्यही प्रेम गर्छ। परमेश्वरको वचनमा आफ्नो प्रेम र आनन्द व्यक्त गर्न भजनकारलाई यहाँ शब्दहरूको कमी भइरहेको छ। भजनकारको हृदयको चाहना मात्र नभएर यहाँ उसको सम्पूर्ण अस्तित्व, उसको हातहरू समेत परमेश्वरको वचनतर्फ उन्मुख छ। यहाँनिर परमेश्वरको वचनप्रति उनको प्रेम यति गहिरो छ कि यसलाई सरल शब्दहरूमा व्यक्त गर्न कठिन छ, र हृदयले चाहेको कुराहरू उसको हातले थापिरहेको छ, उसको हात अगाडि बढिरहेको छ। त दुःख कुरा, हामी भजनकार जस्तो देखिँदैनौँ, हामी परमेश्वरको आज्ञाहरूतर्फ हात पसार्दैनौँ, बरु हामी हात तल झार्छौँ, सकेसम्म हामी हात अगाडि ल्याउन चाहँदैनौँ। यसको अर्थ हामी धार्मिकताको लागि भोकाउँदैनौँ, हामी तिर्खाउँदैनौँ, हामी परमेश्वरको विधिहरूमाथि मनन गर्दैनौँ। हाम्रो जीवनमा परमेश्वरको महिमाको लागि कुनै त्यहाँ जोस नै छैन, बरु हाम्रो हातहरू परमेश्वर विरुद्ध पाप गर्नतर्फ, अरूलाई चोट पुर्याउनतर्फ, निन्दा गर्नतर्फ, उपहास गर्नतर्फ छिटो अगाडि बढ्छन्। तर परमेश्वरको आज्ञा पालन गर्न, पवित्रताको पछि भाग्न, सुसमाचार फैलाउन, अन्य विश्वासीलाई प्रेम गर्न, अरूको सेवा गर्न त्यति छिटो छैन। बच्चाहरू जस्तै, साना नानीहरू जस्तै, हाम्रो हातहरू चक्लेट थाप्न, उपहार थाप्न अघि बढ्छ थालिहाल्छ, तर सेवा गर्न हतार गर्दैन। भजनकारले परमेश्वरका आज्ञाहरूतर्फ आफ्ना हातहरू पसार्छन् किनभने तिनले ती आज्ञाहरूलाई प्रेम गर्छन्, र परमेश्वरका आज्ञाहरूप्रतिको तिनको प्रेमले तिनलाई उहाँका विधिहरूमाथि मनन गर्न उत्प्रेरित गर्छ। 48 अन्तिममा, मैले प्रेम गरेको तपाईँको आज्ञाहरूमाथि तिर मेरो हात पसार्छु र तपाईँका विधिहरूमाथि मनन गर्दछु। यसको अर्थ, यदि तपाईँ र म परमेश्वरको वचनमाथि मनन नगरी हामी पढ्छौँ भने यसले यही देखाउँछ कि हामीले परमेश्वरको वचनलाई साँच्चै प्रेम गरेको छैनौँ। परमेश्वरको वचनलाई प्रेम गरेर आफ्नो हातहरू परमेश्वरको वचनतर्फ पसार्छ र उसले त्यसलाई मनन गर्छ। परमेश्वरको तपाईँ र परमेश्वरको वचनमा त्यो भोकले रन्थनेको व्यक्ति चाहिँ आउनुपर्छ. भोकले रन्थनेको व्यक्ति चाहिँ अगाइसकेर डिजर्ट खोजे जस्तो तरिकाले हामी वचनमा आउँछौँ कतिचोटि. हामी धार्मिकताको निम्ति भोकाएको त्यो त्यो आत्माको साथ परमेश्वर वचनको सामु हामी आउनुपर्छ. तर जब हाम्रो जीवन संसारको कुराहरूले भरिएको हुन्छ, संसारको थोकहरूले, संसारको फिक्रीहरूले भरिएको हुन्छ, तब परमेश्वरको अनन्त त्यो सत्यताहरूको निम्ति हाम्रो 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 प्राण भोकाउँदैन, हाम्रो प्राणहरू तिर्खाउँदैन, त्यहाँ कुनै रुचि नै हुँदैन, एपचाइज नै त्यहाँ हुँदैन हामीसँग. सुप्रियहरू, केवल वचन पढ्ने मात्र नगर्नुहोस्, वचनमाथि मनन गर्नुहोस्. यदि वचनको ज्ञानले तपाईँलाई अझ पवित्र, अझ प्रेम गर्ने जीवन, भक्तिको जीवन जिउने, संसारबाट अलग भएर जीवन यापन गर्ने बनाइरहेको छैन, बरु यसको साटा तपाईँको वचनको ज्ञानले तपाईँलाई अरूलाई ओछ्याउने, अरूलाई खसालेर बोल्ने, घमण्डी आलोचनात्मक बनाउँदैछ भने यो तपाईँले साँचो अर्थमा वचनलाई प्रेम गरिराख्नु भएको छैन भन्ने कुराको सङ्केत हो. तपाईँ र म होसियार हुनुपर्छ. तपाईँलाई मनपर्ने कुरा सायद वचन होइन, तर ती विचारहरू हुन्, ती शब्दावली, टर्मिनोलोजीहरू, त्यो ती वाक्यांशहरू हुन्, ती ती उदाहरणहरू मात्र हुन्. जब तपाईँ र मलाई संसारले विरोध गर्छ, संसारले तपाईँ र मेरो खिल्ली उडाउँछ, उपहास गर्छ, तब हामी सहायताको लागि परमेश्वर कहाँ जाँदैनौँ. धार्मिकताको खातिर सताइनलाई हामी आशिषको रूपमा हेर्दैनौँ, बरु हामी राजनीतितिर फर्कन्छौँ, हामी गई क्रिस्चियनले झैँ प्रतिक्रिया दिन्छौँ, हामी झगडा गर्न खोज्छौँ, हामी बदला लिन खोज्छौँ, अरूहरूलाई बदनाम गर्ने हामी कोसिस गर्छौँ. तर मित्रहरू, ख्रिस्टले त्यसो गर्नु भएन, भजनकारले त्यसो गरेनन्, उहाँको प्रेरितहरूले त्यसो गरेनन्. सङ्कष्टको समयमा, खेदको समयमा उनीहरू परमेश्वरतर्फ फर्केका छन् सहायताका लागि. परमेश्वरतर्फ न्याय गर्नुहुने त परमेश्वर हुनुहुन्छ, उहाँतर्फ फर्केका छन्. हामी पनि त्यसै गर्नुपर्छ. सो प्रियहरू, हामी सबै वीर गोर्खाले नहोला, तर हामी सबै प्रेरित पावल चाहिँ, भजनकार चाहिँ, इतिहासभरि रहेका ख्रिस्टका सेवकहरू चाहिँ, ख्रिस्ट सुसमाचार खातिर साहसिक जीवन बिताउन बोलाइएका छौँ. डरपोक हुनुभन्दा मर्नु बेस, चाहे जस्तो सुकै विरोध वा मृत्युको सामना गर्नु परे तापनि हामी ख्रिस्टको खातिर साहस साहसिलो हुन बोलाइएका छौँ. तर फेरि हामी इमान्दार हुने भने, हामी आफूसँग इमान्दार हुने भने हामी डराउँछौँ, हामी चुनौतीहरूबाट पछि हट्छौँ, हामी विरोधीहरूदेखि डराउँछौँ, हाम्रो हृदय हतोत्साहित हुन्छ. त्यसैले हामीले सोध्नुपर्ने प्रश्न भनेको, यो यस्तो अवस्थामा, कमजोरी, सङ्कष्ट, विरोधको बेलामा ख्रिस्टको निम्ति त्यो गवाई बन्ने हाम्रो साहस, त्यो आँट कहाँबाट आउँछ? अनि आजको वचन खण्डले हामीलाई उत्तर दिएको छ, यो साहस परमेश्वरबाट आउँछ. त्यसैले हामी परमेश्वरतर्फ फर्कौँ, हरेक समयमा, हरेक विरोधको समयमा, हरेक कष्टको समयमा, हरेक खेदको समयमा हामी परमेश्वरतर्फ फर्कौँ, उहाँलाई हेरौँ. र विशेष गरी आजभन्दा 2000 वर्ष पहिले मानिसको रूपमा आउनुहुने परमेश्वर ख्रिस्टलाई हेरौँ, जसले स्मृतिमा रहँदाखेरि अपमान सहनुभयो, विरोध सहनुभयो, र उहाँले त्यो सबै क्रुसको मृत्युसम्म धैर्यपूर्वक सहनुभयो. उहाँको कोक्रोदेखि क्रुससम्म उपहास भयो, गिल्ला भयो, उहाँलाई सताइयो, तर उहाँले आफ्नो भरोसा, पूर्ण रूपमा आफ्नो भरोसा परमेश्वर पितामा राख्नुभयो. र तेस्रो दिनमा परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पारेर आफ्नो शत्रुहरूलाई उत्तर दिनुभयो, जवाफ फर्काउनुभयो. र जसले उहाँलाई तिरस्कार गरे, उहाँको अपमान गरे, ती सबै मौन भए. प्रिय, हाम्रो उद्धार उहाँबाटै आउँछ. एक दिन परमेश्वर हामीलाई पूर्ण रूपमा उहाँले हामीलाई उद्धार गर्नुहुनेछ. मार्टिन लुथरले लेख्नुभएको प्रसिद्ध भजन, अ माइटी फोर्ट्रेस इज आवर गड, हाम्रो परमेश्वर जो बलियो किल्ला, गढ हुनुहुन्छ भने, यो भजनको केही अन्तराहरू सँगै म अन्त गर्न चाहन्छु. मार्टिन लुथर लेख्छन्, हाम्रो परमेश्वर बलियो किल्ला हुनुहुन्छ, यस्तो किल्ला जुन कहिले डग्ने छैन. हाम्रो शत्रु निकै बलियो छ, अनि हाम्रो हानि गर्न खोजिहिँड्छ, त्यो घृणा र तिरस्कारले भरिएको छ. यदि हामी आफ्नै शक्तिमा भर पर्यौँ भने हामी पक्कै पनि यो लडाइँ हार्नेछौँ. तर हाम्रो पक्षमा सही व्यक्ति, सही मानिस हुनुहुन्छ, हामी उहाँको शक्तिमा भर पर्छौँ. त्यो मानिस येशू ख्रीष्ट हुनुहुन्छ, सेनाहरूका परमप्रभु, हाम्रा राजा. उहाँको सामु कुनै पनि संसारको शक्ति टिक्न सक्ने छैन. सांसारिक कुराहरू जान देऊ, यो मरणशील जीवन पनि जान्छ भने जान देऊ, तर परमेश्वरको सत्यता रहिरहनेछ. उहाँको राज्य अनन्तको राज्य हो. प्रियहरू, यो हाम्रो गीत होस् र यही हाम्रो आत्मविश्वास होस्। आउनुहोस् हामी प्रार्थना गरौँ।